आदरणीय श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित शैक्षिक कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। यो कार्यक्रम रेडियो नेपालबाट बेलुका 7 बजेको समाचारपछि प्रसारण हुँदै आइरहेको छ। श्रोताबिन, यो कार्यक्रम यहाँहरूले चाहेको समयमा शैक्षिक जनशक्ति विकास केन्द्रको वेबसाइट www.ncd.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आदरणीय शिक्षक साथी तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आजको कार्यक्रममा हामी माध्यमिक तह कक्षा 10 को विज्ञान विषयमा भएको छलफल लिएर उपस्थित भएका छौं। आउनुहोस्, तपाईहरू पनि रेडियो नजिक आउनुहोस् र यस छलफललाई ध्यानपूर्वक सुन्नुहोस् है।
गुड मर्निङ सर।
गुड मर्निङ विद्यार्थी भाइ बहिनीहरू, आज हामी हाम्रो कक्षा 10 को वंशानुक्रम भन्ने पाठ अध्ययन गर्न गइरहेका छौं। तपाईहरूले विभिन्न जीवले आफू जस्तै नयाँ सन्तति जन्माई आफ्नो वंशको निरन्तरता प्रदान गरिरहेको देख्नु भएकै छ होला, होइन? धानको बोटमा धान फल्छ, आँपको बोटमा आँप, त्यसै गरी कुखुरीको फूलबाट चल्ला बन्छ, गाईहरूले बाछा बाछी जन्माउँछन्, मानिसले आफू जस्तै मानिस जन्माउँछ। यसरी कुनै पनि जीवले आफू जस्तै जीव जन्माउनुको कारण के होला त? हो, आज हामी यसैका बारेमा अध्ययन गर्दछौ। विद्यार्थी भाइ बहिनीहरू, कुनै पनि जीवका माता पितामा रहेका गुणहरू तिनका सन्तानमा सर्दै जान्छन्। यसरी सर्ने गुणलाई वंशाणुगत गुण, हेरिडिटरी क्यारेक्टर भनिन्छ। यस सम्बन्धमा अध्ययन गरिने विषयलाई वंशाणुक्रम अर्थात् हेरिडिटी भनिन्छ।
सर, बाबु आमामा रहेका गुणहरू सन्तानमा सार्ने तत्त्वलाई के भनिन्छ?
यो बाबु आमामा जुन गुण हुन्छन् ती गुणहरू सन्तानमा सार्ने तत्त्वलाई वंशाणु अर्थात् जिन भनिन्छ।
सर, यो तत्त्व कहाँ रहेको हुन्छ?
यो तत्त्व जीवहरूको शरीरभित्र रहेको मसिना कोषहरू हुन्छन् नि, ती कोषको न्युक्लियसमा रहेको हुन्छ।
सर, यो कुरा सबैभन्दा पहिले कसले पत्ता लगाएका थिए?
सुशील, यो कुरा सबभन्दा पहिला अस्ट्रियाका वैज्ञानिकले पत्ता लगाएका थिए। अस्ट्रियामा जोहन मेन्डल भन्ने एकजना वैज्ञानिक थिए र उनले बाबुआमाका गुण सन्तानमा कसरी सर्छन् भनेर पत्ता लगाए। त्यसैले उनलाई वंशज विज्ञानका पिता पनि भनिन्छ।
सर, यो तथ्य उनले कसरी पत्ता लगाए?
हो, कोपिलाले कस्तो राम्रो प्रश्न गरिन्। यो तथ्य पत्ता लगाउन उनले सबभन्दा पहिला केराउको बिरुवा छाने अनि त्यसैमा प्रयोग गरे। केराउका बिरुवामा विभिन्न गुण मध्ये 7 जोडी फरक गुणहरू बीचमा क्रस गरी त्यसको नतिजाबाट मेन्डलले आफ्नो निष्कर्ष निकालेका थिए।
सर, उनले केराउको बिरुवा नै छानेको कुनै कारण छ कि?
विष्णु, यहाँ उनले विशेष विचार गरेर मात्रै केराउको बिरुवा छानेका छन्। केराउको बिरुवा छान्नुका मुख्य कारणहरूमा एक त केराउको बिरुवा द्विलिङ्गीय अर्थात् उभयलिङ्गी हुन्छ, जसले गर्दा सो प्रजनन गर्न सजिलो भयो। अब यो द्विलिङ्गीय भनेको चाहिँ एउटै बिरुवामा भाले र पोथी दुवै उपस्थित हुन्छ भने हामी त्यसलाई द्विलिङ्गीय अथवा उभयलिङ्गी भन्छौँ। त्यसैले त्यो एउटै फूलमा सो प्रजनन गर्न सजिलो भयो। त्यसै गरी एउटाको अर्कोसँग पर प्रजनन गर्न पनि सजिलो भयो। भनेपछि उनले केराउ छान्नुको पहिलो कारण चाहिँ द्विलिङ्गीय भएर है, दोस्रो यसको जीवन चक्र पनि छोटो हुन्छ। केराउको बिरुवालाई रोपेर हुर्काएर फेरि फुलायो फल्यो फेरि त्यसलाई रोप्यो, यो क्रम गर्न छिटो हुन्छ। त्यसैले छोटो जीवन चक्र भएको कारणले पनि केराउ नै उनले छानेका हुन्। अर्को गुण के हो भने यसमा धेरै प्रजाति पाइन्छन्, धेरै प्रकारका गुणहरू पाइने भएको हुनाले उनले केराउको बिरुवा रोजेका। बुझ्यौ त?
बुझ्यो सर। मेन्डलले कसरी केराउमा प्रयोग गरे त?
हो हेर, मेन्डलले केराउमा प्रयोग गर्नको लागि सबभन्दा पहिला अग्ला केराउ र होचो केराउ लिएर तिनीहरू बीचमा परपरागसेचन गराए, अर्थात क्रस पोलिनेसन गरे। त्यसपछि जुन फलेको बिउलाई रोपिएर उमार्दा सबै बिरुवा अग्ला पाए। अनि उनले एउटा अग्लो एउटा होचो दुईटाको क्रस गरेर निस्केको बिउबाट सबै अग्लो भयो। अनि यसरी दुई भिन्न गुण क्रस गर्दा पहिलो पुस्तामा एउटा गुण मात्रै देखा पर्यो, अर्को गुण लुकेर रहेको पाइयो। मेन्डलले यसलाई प्रबलताको नियम भने। जुन गुण देखा पर्यो त्यसलाई प्रबल गुण, जुन गुण देखा परेन अदृश्य रह्यो त्यसलाई लुप्त गुण भनेर उनले नामकरण गरे।
अनि सर त्यसपछिको वंशमा के भयो त?
हो, पहिलो वंशमा त एउटा गुण मात्रै देखा पर्यो जसलाई उनले प्रबल गुण भने। त्यसपछि ती बिरुवालाई सो प्रजनन गराउँदा दोस्रो पुस्तामा प्राप्त बिउलाई रोप्दा 75% अग्ला र 25% होचा पाए, अर्थात यिनीहरूको अनुपात 3:1 पाइयो, 3 भाग अग्ला 1 भाग होचा। यस अनुपातलाई उनले फिनोटाइप भने। यसै गरी दोस्रो वंशमा होचा बिरुवाको बिउबाट होचा बिरुवा मात्रै प्राप्त भए भने अग्ला बिरुवाहरू मध्ये 1/3 अग्ला मात्रै उम्रिए, बाँकी 2/3 फेरि अग्ला र होचाको अनुपात 3:1 अनुपातमा पाइयो। यसरी उनले आफ्नो प्रयोग पूरा गरे।
सर मेन्डलका नियमहरू के हुन् त?
उनले यो क्रस गरिसकेपछि 3 नियमहरू बनाएका छन् र उनको नियम अनुसार पहिलो नियम प्रबलताको नियम, यसलाई हामी ल अफ डोमिनेन्ट भन्छौ, अनि दोस्रो नियम लैङ्गिक शुद्धताको नियम अर्थात् प्युरिटी अफ ग्यामेट भनिन्छ, र तेस्रो नियम स्वतन्त्र गुण प्रसारणको नियम अर्थात् ल अफ इन्डिपेन्डेन्ट एसर्टमेन्ट भनिन्छ।
सर प्रबलताको नियम भनेको त थाहा भयो, दुई भिन्न गुणहरू मिसिँदा पहिलो पुस्तामा एउटा गुण देखा पर्ने, अर्को गुण लुकेर रहने होइन त सर?
हो सही भन्यो, दुईटा गुण मिसाउँदा पहिलो पुस्तामा एउटा मात्रै गुण देखा पर्छ, अर्को लुकेर रहन्छ, यसैले एउटा मात्रै देखिने भएकोलाई यसलाई प्रबलताको नियम भनिएको हो।
त्यसो भए लैङ्गिक शुद्धताको नियम भनेको के हो त सर?
लैङ्गिक शुद्धताको नियम भन्नाले पहिलो वंशको जो थिमाहा छ नि त्यसमा दुवै गुण रहे तापनि तिनीहरूले आफ्नो आफ्नो मौलिकता नगुमाई शुद्ध नै रहेका हुन्छन्। जब तीबाट नयाँ गेमेट बन्छ त्यस बेला ती जोडा आपसमा छुट्टिएर बेग्ला बेग्लै गेमेटमा जान्छन् र प्रत्येक गेमेट शुद्ध एउटा गुण मात्र बोकेको हुन्छ जसलाई लैङ्गिक शुद्धताको नियम वा प्युरिटी अफ गेमेट भनिन्छ। यस प्रक्रियामा जोडामा रहेका जिनहरू आपसमा छुट्टिने भएकोले यसलाई ल अफ सेग्रिगेसन पनि भनिन्छ।
स्वतन्त्र गुण प्रसारणको नियम भनेको के हो नि सर?
हो, स्वतन्त्र गुण प्रसारणको नियम भन्नाले चाहिँ यो आमा बाबुमा रहेका दुई वा दुई भन्दा बढी जोडी फरक गुण मध्ये नयाँ सन्ततिमा कुन गुण सर्ने भन्ने कुरा एक अर्कामा भर पर्दैन, अर्थात् प्रत्येक जोडी गुण स्वतन्त्र रूपमा नयाँ सन्तानमा सर्दछ। जस्तै पहेँलो र गोलो बिउ भएको केराउ र हरियो र चाउरिएको बिउ भएको केराउ बीच क्रस गर्दा पहेँलो हुनसाथ गोलो नै हुनुपर्छ भन्ने छैन, पहेँलो र चाउरिएको पनि हुन सक्छ, त्यसै गरी हरियो र गोलो पनि हुन सक्छ। यस अवस्थामा पहेँलो गोलो प्रबल गुण, हरियो चाउरिएको लुप्त गुण भएमा दोस्रो वंशमा पहेँलो गोलो, पहेँलो चाउरिएको, हरियो गोलो, हरियो चाउरिएको गरी चार प्रकारका केराउहरू उम्रिन्छन्, जसको अनुपात चाहिँ 9:3:3:1 हुन्छ। अर्थात् पहेँलो गोलो 9 भाग देखिन्छ भने पहेँलो चाउरिएको 3 भाग देखिन्छ, यसै गरी हरियो गोलो 3 भाग देखिन्छ भने हरियो चाउरिएको 1 भाग देखिन्छ। यसरी यिनीहरूको अनुपात यो फिनोटाइपिक अनुपात हो र यस प्रकारको अनुपात चाहिँ 2 जोडी गुण अर्थात डायहाइब्रिड क्रसमा हुन्छ।
सर, मोनोहाइब्रिड क्रस र डाइहाइब्रिड क्रस भनेको प्रष्ट पारिदिनुहोस् न।
हो, अब यो मोनोहाइब्रिड क्रस र डाइहाइब्रिड क्रस उनले गरे भन्ने कुरा त हामीले सुन्यौँ है। अब मोनोहाइब्रिड क्रस भनेको चाहिँ एक जोडी फरक गुण बीचमा गरिएको क्रसलाई चाहिँ हामी मोनोहाइब्रिड क्रस भन्छौँ। जस्तै अग्लो र होचो केराउको बीचमा गरिएको क्रस चाहिँ मोनोहाइब्रिड भयो, तर 2 जोडी फरक गुण बीचमा गरिएको क्रसलाई चाहिँ डाइहाइब्रिड क्रस भनिन्छ। जस्तै गोलो र पहेँलो 2 गुण, चाउरिएको र हरियो अर्को 2 गुण, यसरी 2 गुणको बीचमा क्रस गरियो भने यसलाई चाहिँ हामी डाइहाइब्रिड क्रस भन्छौ। बुझ्यौ त?
फिनोटाइप र जिनोटाइप बारे पनि प्रष्ट पारिदिनुहोस् न।
यो फिनोटाइप भन्छ नि, जीवको बाहिरी बनावट अनुसारको गुणलाई हामी फिनोटाइप भन्छौ र जिनको बनावट अनुसारको गुणलाई चाहिँ जिनोटाइप भनिन्छ। जस्तै अग्लो र होचो केराउ बीच गरिएको क्रसमा पहिलो पुस्तामा सबै अग्लो देखिनु चाहिँ फिनोटाइप हो, तर त्यसको जिनको बनावट अनुसार त्यो त ठिमा हो नि, त्यो चाहिँ जिनोटाइप हो।
सर, ठिमा भनेको के हो?
हेर, यो ठिमा भनेको चाहिँ 2 फरक गुणहरू मिसिएर बनेको सन्ततिलाई ठिमा भनिन्छ।
सर, शिव चाहिँ किराती अर्थात मंगोल र पार्वती चाहिँ आर्यन, त्यसो भए उहाँका छोरा गणेश चाहिँ के भन्न मिल्छ त?
गणेश त अझ, गणेशमा त उत्परिवर्तन अर्थात म्युटेसन पनि भएको थियो।
यो उत्परिवर्तन भनेको के हो नि सर?
उत्परिवर्तन भनेको तिमीले सुनेका छौ नि है, गणेशको नाक त लामो हात्तीको जस्तो थियो भन्ने सुन्या छ नि। हो, बाउ आमामा नभएका गुण सन्तानमा देखियो भने त्यसलाई उत्परिवर्तन भनिन्छ। अब यहाँ शिव र पार्वतीको नाक चाहिँ लामो छैन, गणेशको चाहिँ लामो हात्तीको जस्तो भन्छ नि, हो त्यस्तोलाई हामी उत्परिवर्तन भन्छौ।
सर, कसैको हातमा त 6 औला हुन्छन् नि।
हो, त्यो पनि उत्परिवर्तन हो, किनभने बाबु आमाको हातमा 5 औला हुँदा हुँदै 6 औले छोरा छोरी जन्मियो भने त्यो 6 औला हुनुपर्ने उत्परिवर्तन हो।
सर, बा आमा उही भए पनि प्रत्येक दाजुभाइ दिदी बहिनी फरक देखिनेलाई के भन्ने नि?
एउटै बाबु आमाबाट जन्मेका सन्तानहरू पनि फरक फरक हुन्छन् है। तिमीले साह्रै राम्रो प्रश्न निकाल्यौ। दाजु भाइ वा दिदी बहिनीमा देखिने फरकपनालाई चाहिँ हामी परिवृत्ति भन्छौ। यो परिवृत्ति पनि 2 प्रकारको हुन्छ, मुख्यतया एक थरी वंशाणुगत परिवृत्ति र अर्को वातावरणीय परिवृत्ति। दाजुभाइ तथा दिदी बहिनीहरू एक आपसमा फरक देखिनु चाहिँ वंशाणुगत परिवृत्ति हो भने फरक फरक वातावरणमा हुर्केमा वातावरण अनुसार फरक फरक हुनु चाहिँ वातावरणीय परिवृत्ति हो। भनेपछि प्रत्येक दाजुभाइ फरक फरक देखिनु त्यो वंशाणुगत परिवृत्ति यानि भेरिएसन यानि फरकपना हो भनेर हामीले बुझ्यौं। यदि तिनीहरूलाई फरक वातावरणमा राख्यो भने तिनीहरूमा आउने परिवर्तन चाहिँ वातावरणीय परिवृत्ति हो। बुझ्यौ त?
बुझ्यौ सर।
ल त भाइ बहिनीहरू, आजलाई यति। हस्, धन्यवाद।
थ्याङ्क यू
सर।
शिक्षक साथी तथा विद्यार्थी भाइ बहिनीहरू, अहिले यहाँहरू सुन्दै हुनुहुन्थ्यो माध्यमिक तह कक्षा 10 विज्ञान विषयमा भएको छलफल। भोलिको कार्यक्रममा हामी शैक्षिक गतिविधि लिएर उपस्थित हुनेछौ, सुन्न भने नबिर्सिनुहोला।
श्रोता, आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? हाम्रो इमेल ठेगाना हो
radiodeol@gmail.com। हस्त यसको साथसाथै आजको शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।